हम नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाज़िर हुए और हम सब जवान और हम उम्र थे। हम आपकी खिदमत में 20 रातें ठहरे। नबी सल्लम बहुत मेहरबान थे। जब आपने समझा कि हम अपने घर वालों की तरफ मुश्ताक हैं, यानी मिलना जाना चाहते हैं, जैसे हॉस्टल में रहते हुए अब घर की याद आ रही है, तो आपने हमसे पूछा कि हम अपने पीछे किन लोगों को छोड़ आए हैं। हमने आपको बताया तो आपने फरमाया, अपने घर वालों की तरफ पलट जाओ और इन्हीं में रहो, इन्हें इल्म सिखाओ और हुक्म दो। आपने बहुत सी दीगर बातें फरमाईं, जिनमें से बास मुझे याद हैं और बास मुझे याद नहीं। नमाज इस तरह पढ़ो जिस तरह नमाज पढ़ते हुए तुमने मुझको देखा है, और जब नमाज का वक्त हो जाए तो तुम में से एक तुम्हारे लिए अज़ान कहे, और जो तुम में उम्र में सबसे बड़ा हो वो तुम्हारी इमामत करवाए। अब ये देखिए कि 20 दिन के लिए ये क्यों आए थे, शॉर्ट कोर्स करने, बेसिक चीज़ें दीन की सीखी और चले गए और जाके दूसरों को सिखाने लग गए। कोई 16 उलूम नहीं पढ़े। जो बात समझ आ गई उसको अच्छी तरह समझ लें, दूसरों से शेयर करना शुरू कर दें, ताकि इंसान जब शेयर करेगा तो उसका दिल चाहेगा मज़ीद सीखने को। तो यहाँ से आपका जवानों के साथ ख़ास तौर पर बड़ा सॉफ्ट स्टाइल दिख रहा है। बड़ी मोहब्बत से आपने बात की और आप बहुत ज़्यादा उनके साथ मेहरबान थे। फिर इसी तरह आप देखिए कि इससे एक और चीज़ पता चलती है कि जवान आपके पास आए और 20 रातें वहाँ ठहरे। मेरा ख्याल है कि लड़कियों में ज़्यादा ट्रेंड पाया जाता है इस किस्म का, कि वो इल्म के लिए वक्त देती हैं, लेकिन मर्दों में कम होता है, इल्ला होता होगा शायद, हमारे रेंज में नहीं आता। लेकिन ये भी नबी सल्लम के दौर की सुन्नत है कि इल्म के लिए लोग जमा होते थे। आज हम बाज़ दफ़ा दूसरे कामों के लिए जमा होते हैं, बाज़ दफ़ा तबलीग के लिए भी लोग जमा होते हैं, लेकिन इल्म सीखने के लिए जमा होना ये यकीनन सआदत की बात है। फिर इसके बाद अगली रिवायत जो है ये जुंदुब बिन अब्दुल्ला से है। इमाम इब्ने माजा ने इसको रिवायत नकल किया। बयान करते हैं, कुन्नमा नबी सल्लल्लाहु अलैहि वसल्लमा व नहनु फित्यानुन हज़ावीरतुन फतअल्लमनल ईमान कबल अन नतअल्लमल कुरआन ثم تعلمنا القرآن فازددنا به إيمانا। हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ रहे और हम कुव्वत वाले जवानों की जमात में थे। बस हमने कुरान सीखने से पहले ईमान सीखा, फिर हमने कुरान सीखा तो इसके साथ हमारे ईमान में इजाफा हो गया। कितनी खूबसूरत बात है, पहले ईमान सीखा फिर कुरान, फिर जब कुरान सीखा तो उससे ईमान और बढ़ गया। यही होता है, एक ईमान हम सब के पास भी होता है जो माँ के पेट से पैदा होने के बाद से हमारे पास था, लेकिन अब ईमान जो है कुरान पढ़ने के बाद जवान हुआ। तो इससे क्या पता चलता है कि कुरान और ईमान साथ साथ चलते हैं, दोनों एक दूसरे को बढ़ाने का ज़रिया बनते हैं। और यहाँ से आप देखिए कि उनके ताकतवर नौजवान होने का तذکرہ भी मिला कि दीन जो है वो सिर्फ़ बीमारों और ऐसे लोग जो माशरे पर बोझ हों उनका काम नहीं, बल्कि ये ऐसे लोगों को भी है जिनको अल्लाह ताला ने सेहत दी, ताकत दी, जो खूब कमा भी सकते हैं, दुनिया का भी सीख सकते हैं, लेकिन इसके बावजूद भी वो इल्म के लिए अपने आप को डिवोट करते थे। फिर अगली मिसाल है बच्चों को तालीम देने की। इमाम अहमद और इमाम तिरमिज़ी ने इब्ने अब्बास रदी अल्लाह अनहुमा से ये रिवायत नकल की। कहते हैं, कुंत खल्फ नबी ही सल्लल्लाहु अलैहि वसल्लम यौमन फ़काल या गुलाम इन्नी उअल्लिमुका कलिमातिन इहफ़िज़िल्लाह यहफ़ज़ुका इहफ़िज़िल्लाह तजिदहु तुजाहका वैज़ा सालत फस अल्लाह व इज़िस्तअन्त फस्तईन बिल्लाह वालम अन्नल उम्मत लव इज्तमअत अला अन यन्फ़ऊक बिशय्यिन लम यन्फ़ऊक इल्ला बिशय्यिन قد كتبه الله لك وإن اجتمعوا على أن يضروك بشيء لم يدر روح کبھی شئین قد كتبه الله عليك رفعت الأقلام وجفت الصحف. کہتے ہیں کہ میں ایک دن سواری پر نبی کریم صلی اللہ علیہ وسلم کے پیچھے سوار تھا تو آپ نے فرمایا اے چھوٹے لڑکے. یہاں بھی انداز نوٹ کیجئے گا, او چھوٹے لڑکے, پیار کا انداز ہے, محبت کا انداز ہے. میں تمہیں چند باتوں کی تعلیم دے رہا ہوں. اللہ تعالیٰ کے احکامات کی پاسداری کرو, وہ تمہاری حفاظت کرے گا, اور اللہ تعالیٰ کے حکموں کی حفاظت کرو, تم اللہ کو ہر مصیبت میں اپنے سامنے پاؤ گے. جب تم سوال کرو تو اللہ تعالیٰ سے سوال کرو, اور جب مدد طلب کرو تو اللہ تعالیٰ سے مدد طلب کرو. یہ بات اچھی طرح سمجھ لو کہ اگر ساری امت تمہیں کچھ نفع پہنچانے کے لیے متفق ہو جائے, یعنی سب جمع ہو جائیں اس بات پر, اتفاق کر لے, تو تمہیں اسی قدر نفع پہنچ پائے گا جو اللہ تعالیٰ نے تمہارے لیے لکھ دیا ہے. اور اگر سب لوگ تمہیں کچھ ضرر پہنچانے کے لیے متحد ہو جائیں تو اسی قدر تمہیں نقصان پہنچا سکیں گے جو اللہ تعالیٰ نے تمہارے لیے تحریر کر رکھا ہے. قلموں کو اٹھا لیا اور صحیفے خشک ہو گئے. کون سے قلم؟ تقدیر لکھنے کے. یعنی اس حدیث کو پڑھ کے کتنی انرجی ملتی ہے. کسی کا ڈر رہتا ہے دل میں؟ اور کسی غیر اللہ سے امید رہتی ہے؟ سارے مل جاؤ نفع دینے کے لیے نہیں ملے گا, اور سارے مل جاؤ نقصان دینے کے لیے نہیں ہوگا جب تک اللہ نہ چاہے. اور آپ کس کو سکھا رہے ہیں یہ بات؟ ایک بچے کو. ہم بچوں کو کیا سکھاتے ہیں؟ فلاں سے کر لو پھر ملے گا, اس کو خوش کرو تو ملے گا. تو بچپن میں اللہ کے نبی نے ان کی ایسی بیس بنائی کہ جس کے بعد پھر ساری زندگی ان کو اللہ سے بڑھ کر کسی اور سے کوئی امید نہ لگی. پھر آپ دیکھیے کہ آپ نے پکارا کہ یا غلام, اے بچے. جیسے آپ بھی اپنے بچوں کو پکاریں یا کسی اپنے سے چھوٹے کو پکاریں تو اس طرح سے بولے تو اگلے کو فیلنگ آتی ہے کہ مجھے محبت دی گئی. یہ محبت کے لفظ ہوتے ہیں. اور یہاں غلام اردو والا مت سمجھیے گا, عربی زبان میں غلام جو ہے وہ ٹین ایجر سے پہلے کے لڑکے کو کہتے ہیں, جیسے 7-8-9 سال کے جو قریب کی عمر ہوتی ہے بلوغت سے پہلے کے, اس کو غلام کہتے ہیں. قرآن پاک میں یہ لفظ کہیں آیا؟ حضرت یوسف کے بارے میں, اور جی سورہ کہف میں واقعہ خضر اور موسیٰ میں بھی غلام کا لفظ ہے, تو یہ وہی لفظ ہے ادھر بھی. پھر اس میں توجہ بھی آپ نے ان کی اپنی طرف دلوائی کہ آپ کی توجہ چاہیے, کیونکہ جب تک ہم کسی کو پکارتے نہیں ہیں اس کا ذہن پوری طرف ہماری طرف نہیں لگتا. اسی طرح عورتوں کو تعلیم دینے کی مثال, نبی صلی اللہ علیہ وسلم اس کا بھی اہتمام کرتے تھے. تین مثالیں دیکھیں گے. پہلی روایت حضرت ابن عباس رضی اللہ عنہما سے امام بخاری نے نقل کی. بیان کرتے ہیں کہ اشہد علی نبی ہی صلی اللہ علیہ وسلم او قال عطاء اشہد علی ابن عباس رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم خرج وما هو بلال رضی اللہ عنہ فظن انہ لم یسمع النساء فواعظهن وأمرهن بالصدقة فجعلت الامرأة تلقي القرط والخاتم وبلال يأخذ في طرف ثوبه. کہتے ہیں کہ میں نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں گواہی دیتا ہوں, یا عطا نے کہا کہ میں ابن عباس کے بارے میں گواہی دیتا ہوں کہ یقینا نبی صلی اللہ علیہ وسلم ایک مرتبہ مردوں کی صفوں سے عید کے موقع پر نکلے اور آپ کے ساتھ بلال رضی اللہ عنہ تھے. آپ کو خیال ہوا کہ عورتوں کو خطبہ عید نہیں سنا سکے تو آپ نے انہیں علیحدہ نصیحت فرمائی اور صدقے کا حکم دیا. یہ بات سن کر کوئی عورت بالی یعنی کان کے ایئرنگس جو ہے اور کوئی انگوٹھی ڈالنے لگی, اور بلال رضی اللہ عنہ اپنے کپڑے کے دامن میں یہ چیزیں لینے لگے. اس پر امام بخاری جو باب باندھتے ہیں وہ کیا ہے؟ باب عیدت الامام النساء و تعلیمہن, کہ امام کا عورتوں کو نصیحت کرنے اور تعلیم دینے کے بارے میں باب. حافظ ابن حجر العسقلانی اس حدیث کی شرح یعنی تفصیل میں لکھتے ہیں کہ واعظ کرنا, حدیث کے الفاظ واعظہن سے صاف طور پر معلوم ہو رہا ہے और आपका वाज इन अल्फाज में था कि मैंने देखा कि तुम अहले जहन्नुम में से अक्सरियत में हो, क्योंकि तुम ज़्यादा लानत करती हो और खावन की नाशुक्री करती हो, और तालीम का देना, हदीस के अल्फाज और इन्हें सदका देने का हुक्म दिया। इससे मालूम हो रहा है कि आपने इन्हें इस बात से आगाह फरमाया कि सदक़े में इनके गुनाहों का कफ़ारा है, यानी औरतों को आपने जो वाज़ किया था वो शुक्रगुजारी का था और ख़ास तौर पे सदका खैरात का था। तो यहाँ से भी पता चलता है कि आप औरतों को तालीम देते थे। ईद की नमाज़ के बाद आप औरतों की तरफ आए, इससे क्या पता चलता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में ईद की नमाज़ का एहतमाम होता था। अब होता अक्सर नहीं होता। अगली हदीस देखते हैं। हदीस से युसैरा रदी अल्लाह अन्हा, कितने अच्छे अच्छे नाम भी मिल रहे हैं इस बुक में से। अबू दाऊद और तिरमजी रहमहुल्ला ने हज़रत युसैरा से रिवायत नकल की। ये युसैरा जो थी ये हिजरत करके आई हुई औरतों में से थी। कहने लगी कि रसूलुल्लाह ने हमें फरमाया, बड़ी प्यारी रिवायत है, इसको पढ़ते हुए सारे आपको मुअन्नस के सीगे दिखेंगे। अलैकुन्न बित्तस्बीही व तहलीली व तक़दीसी वाक़िदन बिल अनामिल फ इन्नहुन्न मसूलातुन मुस्तन्तक़ातुन ولا تغفلنا فتنسينا الرحمة تسبیح یعنی سبحان اللہ کہنا، تحلیل یعنی لا الہ الا اللہ کہنا، تقدیس یعنی سبحان اللہ کہنا، ان کو لازم کرو اور پوروں کے ساتھ ذکر کرو، یہ پورے اوپر کی جو ٹپس ہوتی ہیں، کیونکہ ان سے پوچھا جائے گا اور انہیں قوت گویائی، इन्हें बोलने की ताकत अता की जाएगी, और गफलत ना करना कि रहमत को भूल जाओ। तो यहाँ से आप देखिए कि कितनी प्यारी तस्बीह अल्लाह के नबी ने सिखाई। और पोरों पे पढ़ने की बात, अनामिल ये जो लफ्ज़ है ना कुरान में आया कि ये लफ्ज़ अद्दु अलैकुमुल अनामिल, काटते हैं तुम पर गुस्से से उंगलियाँ, ये सिरों को कहते हैं, ये जो सिरे होते हैं। मेरा अपना अमल भी यही है, और मैंने एक आलिम से ये चीज़ पूछी भी थी, उन्होंने बताई थी एक दर्स में कि हम अमूमन अपने कल्चर में यूँ पढ़ते हैं ना, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह, ऐसे नहीं पढ़ते हम, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह पढ़ते हैं। लेकिन उन्होंने बताया था कि अगर ठीक है, गलत नहीं है, ना कोई फतवा है ना कुछ, लेकिन उन्होंने बताया था कि और लफ्ज़ अनामिल से कहते हैं कि यूँ पढ़ना चाहिए, जैसे सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह, फिर इसी को तीन दफ़ा पढ़ें तो एक हो जाएगा ना, यदि पोरों पे पढ़ें सुभान अल्लाह सुभान अल्लाह। बहरहाल आपका जो दिल चाहे करें, ठीक है। अब आगे ये दुआ भी बड़ी प्यारी, अल्लाह के नबी ने यानी तस्बीहात सिखा दी। एक और रिवायत अस्मा बिनते उमैस से है, कहती हैं कि अल्लाह के नबी ने मुझे फरमाया, अला उअल्लिमु की कलिमातिन तकूलीनहुन्न इंदल करबी औफिल करबी। दुआ आ गई आपके होमवर्क के लिए याद करने को, लेकिन छोटी सी है। अल्लाहु अल्लाहु रब्बी
अल्लाहु अल्लाहु रब्बी
ला उश्रिक बिही शैया
ला उश्रिक बिही शैया।
क्या मैं तुम्हें ऐसे कलेमात ना सिखा दूं जो तुम मुसीबत के वक्त या मुसीबत में कहा करो, और वो कलेमात क्या हैं? अल्लाहु अल्लाहु रब्बी ला उश्रिक बिही शैया। आप देखिए अंदाज़ कितना प्यारा है, बता देना भी और होता है, लेकिन क्या मैं ना बताऊं, क्या तुमको बता दूं, तो ये स्टाइल बहुत ही खूबसूरत होता है। फिर आप देखिए कि औरतों को तालीम देने के लिए आप एक औरत के पास तशरीफ़ ले जाने का वादा आपने फरमाया, फिर वहाँ गए, फिर उनको तालीम दी। आगे हम ये मसला पढ़ेंगे, पीछे बल्कि हम पढ़ चुके हैं ये वाला मसला कि आप औरतों के पास गए थे, तो औरतों को भी तालीम देने के लिए अल्लाह के नबी ने एक दिन जो था रखा हुआ। इस पे जो टॉपिक इमाम बुखारी ने बांधा वो है बाबु हल युज अलुलिन निसाई यौमन अला हिद्दतिन फिल इल्म, कि क्या औरतों की तालीम के लिए एक मुस्तकिल दिन मुतय्यन किया जा सकता है। आप क्या कहते हैं, किया जा सकता है? चलिए अल्हम्दुलिल्लाह, चलें। बद्दू को तालीम देना, अब आप इस बद्दू के आगे लिख लें अपने घर के नौकरों को तालीम देना। मासियाँ लड़कियाँ बेचारियों को कुछ पढ़ना ही नहीं आता, छोटी छोटी उम्रों में घरों से निकली होती हैं, और आप उनको रोज़ सबक देते हैं, वो रोज़ वहीं होती हैं, रोज़ वही गलती करती हैं। तो ऐसे लोगों के साथ कितने सब्र के साथ मामला करना चाहिए, अल्लाह के नबी की सीरत से देखते हैं। इमाम मुस्लिम ने इस रिवायत को हज़रत साद की रिवायत से नकल किया, बयान करते हैं। जा अराबी युनिला रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाला
जा अराबी युनिला रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाला
علمنی کلامن اقولہ قال قل لا الہ الا اللہ وحدہ لا شریک لہ اللہ اکبر کبیرہ اللہ اکبر کبیرہ والحمد للہ کثیرہ سبحان اللہ رب العالمین لا حول ولا قوة الا باللہ العزیز الحکیم قال هؤلاء لربی فما لی. تھا نا بدو کہنے لگا اس میں تو اللہ کی تعریفیں مجھے کیا ملے گا. قال قل اللہم اغفر لی وارحمنی واہدنی وارزقنی. ایک بدو رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں آیا اور کہنے لگا مجھے ایک ایسی بات سکھائیے کہ میں اس کو کہتا رہوں. آپ نے فرمایا کہو لا الہ الا اللہ وحدہ لا شریک لہ اللہ اکبر کبیرہ والحمد للہ کثیرہ سبحان اللہ رب العالمین لا حول ولا قوة الا باللہ العزیز الحکیم. اس نے عرض کیا یہ کلمات تو میرے رب کے لیے ہیں، میرے لیے کیا ہے؟ آپ دیکھیں نا، کچھ لوگ ہوتے ہیں وہ پورا اپنا نام لینا چاہتے ہیں نا. آپ کسی کو کہیں کہ آپ پڑھیں جی کہ انی مسنی یدر وانت ارحم الراحمین یا لا الہ الا انت سبحانک انی کنت من الظالمین، تو دیکھنے میں لگتا تو ایسے ہی ہے نا کہ ہم نے مانگا کچھ نہیں، بس اللہ کی تعریف کر کے اپنا آپ چھوٹا کر لیا. لیکن یہ نہیں پتا کہ جس کو یہ سمجھ آ گیا اس نے سب کچھ مانگ لیا. تو دیکھیے اللہ کے نبی نے مائنڈ نہیں کیا بلکہ کہا اب اس کو بھی کچھ بتا دیں. تو پھر آپ نے کہا کہ پھر یہ کلمات پڑھو، اللہم اغفر لی وارحمنی واہدنی وارزقنی، کہ اللہ مجھے معاف کر دے، میرے اوپر رحم کر، مجھے ہدایت دے اور مجھے رزق دے. یعنی پھر آپ نے دعا بھی بڑی زوم معنی سکھائی اس کو کہ گناہوں کی معافی کی. اب آپ دیکھیے کہ اس میں آپ کی شفقت، آپ کی محبت، کبھی بھی ناراض نہیں ہونا چاہیے. بعض لوگ اگر گھر میں کسی کو شوق میں آ کے پڑھانے بھی لگ جائیں، ایک آدھ دفعہ پڑھائے پہ کہتے ہیں چلو بھاگ جاؤ، یہ نہیں پڑھتی. چھوٹے چھوٹے بچے ہوتے ہیں، اکثر میں نے دیکھا ہے گھروں میں لڑکیاں کام کرنے کے لیے گاؤں سے آتی ہیں. اب ان کی تعلیم کی بھی کسی کو شوق آ بھی جائے، قاعدہ ہی ان کو پڑھاؤ، آپ ان کو جہاں سے شروع کرا لینا، آپ اگلے دن پوچھیں کہ ان کو نہیں آتا ہوتا. میں نے خود بھی یہ تجربہ کیا، بھائی تمہیں کیا، بھائی نہیں آتا. پھر پڑھا آ گیا جی، پکا لیے، میں نے پکا لیے، کدھر پکا ہے، تو کچا ہی ہوتا ہے. اگلے دن پوچھے کدھر ہے، پھر وہی بات ہے. پتہ نہیں اللہ کی رحمت ہے، ایسے ہم پڑھ چکے ہیں گیارہویں پارے میں کہ ایسے لوگوں کا حساب آسان ہوگا انشاءاللہ، جن کو اللہ تعالیٰ نے انٹلیکٹ بہت دی، عقل دی. کیونکہ یہ کمپیوٹرز بھی ہمارے دماغ تیز کرتے ہیں، یہ ہماری مشینیں. ہم جو شہروں میں رہتے ہیں یا جو بچے آج کے دور میں، ماڈرن دور میں رہ رہے ہیں، ان سب کو زیادہ ملتا ہے. جو گھر میں بہت بولتے ہیں وہ بچہ بھی بہت جلدی بولنے لگتا ہے. جس گھر میں بہت زیادہ علمی ماحول ہوتا ہے وہ بچے بھی شروع سے علمی ذہن کے ہوتے ہیں. تو اس لیے ان لوگوں کو اگر اللہ تعالیٰ نے تھوڑی کم نعمتیں دی ہیں تو ان شاء اللہ تعالیٰ ان کا حساب بھی پھر اس حساب سے کم ہی ہوگا. تو اس سے کیا پتہ چلا کہ ایسے محروم لوگوں کو بھی ہمیں پیچھے نہیں چھوڑنا اس کام میں. اور ایک اور آخری ٹاپک اس باب کا کہ نو مسلموں کو تعلیم، نیو مسلمز کو تعلیم دینا. امام مسلم نے ابو مالک اشجعی سے روایت نقل کی، انہوں نے اپنے باپ سے نقل کیا. کیا کہتے ہیں؟ کان الرجل اذا اسلم علمہ النبی صلی اللہ علیہ وسلم الصلاۃ. ثم امرہ ان یدعو بہؤلاء الکلمات اللہم اغفر لی وارحمنی واہدنی وعافنی وارزقنی. جب کوئی شخص دائرہ اسلام میں داخل ہوتا تو نبی کریم صلی اللہ علیہ وسلم اس کو نماز سکھاتے، پھر اس کو ان الفاظ کے ساتھ دعا کرنے کا حکم دیتے، اللہم اغفر لی وارحمنی واہدنی وعافنی وارزقنی. دیکھیے سیم دعا ہے، بدو اور نیو مسلم کو آپ نے ایک لیول پہ لیا، क्या पता चला कि जो भी अपनी ज़िंदगी का सफ़र शुरू करता है उसको अपने गुनाहों की माफ़ी से सफ़र शुरू करना है, अल्लाह का रहम मांगना है, रहम क्या है कि नेकी की तौफीक मिल जाए, और साथ ही साथ आफ़ियत मांगनी है कि अब आने वाली ज़िंदगी में इंसान पे कोई ऐसी आफत ना आ जाए कि जिसकी वजह से वो इल्म ना सीख सके, और फिर उसके बाद रिस्क की बात है। अब आप बाकी हिस्सों पे तो अमल कर लेंगे, ये बताएं कि किस बद्दू को सिखाएंगे और किस नौ मुस्लिम को सिखाएंगे इस होमवर्क में, क्या करेंगे आप इसके लिए? ख़ुद को सिखाएंगी, क्योंकि हमने बात की कि इसका होमवर्क यह है कि आपको जितने भी यहाँ रिश्ते या जितने भी इंसानों का तस्करा मिला, इन सब को आपने कोई ना कोई एक अच्छी बात कहनी है। तो बद्दू कहाँ से ढूंढेंगे? खुद ही बद्दू बन जाएंगे जी। आप पाकिस्तान फ़ोन करें तो अपनी बहन या अपने भाई या आपकी अम्मी जो भी उन्हें के जो घर में काम करती है लड़की, उससे बात करें, फिर उसको एक अच्छी बात कहें, ठीक है? करेंगे। और ये न्यू मुस्लिम कहाँ मिलते हैं? हम सभी नहीं हैं जी, इस दायरे को वसी करें और जो न्यू मुस्लिम्स हैं उन तक कोई बात करें। देखिए इतनी अहम बात है कि किस तरीके से नबी सल्लम सबसे पहले नमाज सिखाते थे, तो ऐसे लोगों को बिल्कुल इधर उधर भटकने के लिए नहीं छोड़ देना चाहिए। तो बहरहाल आप देखिए कि इस टॉपिक में हमें कितना कुछ मिला, मुख्तलिफ़ किस्म के लोगों को मुख्तलिफ़ बातें आपने बताएं। इससे क्या लग रहा है कि अल्लाह के नबी का दायरा तालीम कितना वसी था? हमारे जहन में तालीम का लफ्ज़ आते ही क्या आता है? क्लासरूम सजा हुआ है और मखसूस लोग आके बैठे हुए हैं, ठीक है, रस्मी तालीम यही होती है। लेकिन एक उस्ताद सिर्फ क्लासरूम का उस्ताद नहीं होता, एक मुसलमान सिर्फ क्लासरूम का ही स्टूडेंट नहीं होता, बल्कि उसको हर मौके पे तालीम के मौके मिल जाते हैं। और ख़ास तौर पे अगर आप इसको रस्मी तालीम भी कहें ना, तो इन सब में बहुत फ़र्क है। जैसे आप देखिए कि बच्चों को तालीम देना बिल्कुल डिफरेंट स्ट्रेटजी होती है, बड़ों को तालीम देना, औरतों को, मर्दों को, ये मैंने ऑनलाइन पे जब पढ़ाया था तो मैंने इन सब के डिफरेंट्स बताए थे कि बच्चों को कैसे दें, उसकी स्ट्रेटजी क्या होनी चाहिए, औरतों को देने में, मर्दों को। तो अब दोहराने को दिल नहीं चाह रहा, अगर आप वहाँ से सुन सकेंगे तो इंशाल्लाह हम दोनों को मर्ज कर देंगे, तो आप बाद में इसकी रिकॉर्डिंग सुने। लेकिन उसमें हमने काफ़ी डिटेल से बात की थी, मुझे याद आ रहा है कि किस तरह डिफरेंस होता है, मर्द की अना को ना उभारें और औरतों को कभी मुश्किल चीज़ें ना दें और बच्चों को उनकी उम्र के मुताबिक दें। और इस पे इंशाल्लाह हम बाद में करेंगे भी प्रैक्टिकल चीज़ों को जब एक वर्कशॉप के तौर पे, तो इंशाल्लाह आप उससे भी आपको मज़ीद गाइडेंस मिलेगी। लेकिन कोशिश करनी चाहिए कि एक इंसान जब भी कोई बात करे तो उसका बेहतरीन फ़ायदा उठाए।